تفسير افا رئیتا کیا دیکھا تو نے من اتخذا جس نے پکڑ لیا جس نے بنا لیا الہہو اپنا معبود کس کو بنایا ہوا ہوں اپنی ہوا کو اپنی خواہش کو. آپ کو پتہ ہی ہے کہ ہوا کے معنی ہوتے ہیں بلندی سے نیچے گرنا اور یہ لفظ جو ہے یہ خواہشات کے لیے بھی استعمال کیا جاتا ہے جیسے ہوا کی جمع اہوا ہے اور جب انسان خواہشات کے پیچھے چلتا ہے تو کیا ہے کہ وہ سمجھتا یہ ہے کہ مجھے اس کا فائدہ ہوگا لیکن وہ اصل میں تنزل کی طرف جاتا ہے گرتا چلا جاتا ہے. تو کیا تو نے دیکھا اس شخص کو کیا تم نے کبھی اس شخص کے حال پر بھی غور کیا جس نے اپنی خواہش نفس کو اپنا خدا بنا لیا. وَأَدَلَّهُ اللَّهُ اور اللہ نے اس کو گمراہ کر دیا عَلَى عِلْمٍ علم کے باوجود وَخَتَمَ عَلَى سَمْعِهِ اور مہر لگا دی اس کے کانوں پر وَقَلْبِهِ اور اس کے دل پر وَجَعَلَ عَلَى بَصَرِهِ اور ڈال دیا اس کی آنکھوں پر غِشَاوَ پردہ. فَمَنْ يَهْدِيهِ پس کون ہدایت دے گا اس کو من بعد اللہ اللہ کے بعد. اب اللہ کے بعد اور کون ہے جو اسے ہدایت دے. افلا تذکرون تو کیا نہیں تم نصیحت پکڑتے تو کیا نہیں تم سبق لیتے. اصل میں پیچھے آیات جو آپ نے پڑھی اس میں آپ نے ایک نیک کردار اور ایک بد کردار کا انجام دیکھا اور اس سے بھی پہلے آپ نے بد کردار کی صفات بھی دیکھی اور مومنین کی صفات بھی دیکھی. اور اب یہاں پر اللہ تعالیٰ کیا بتا رہے ہیں کہ بد کردار ہوتا کون ہے جو آخرت کا انکار کرتا ہے. اور آخرت کا انکار انسان کب کرتا ہے اور کیوں کرتا ہے. آخرت کا انکار وہی شخص کرتا ہے اور وہی لوگ کرتے ہیں جو خواہشات نفس کی بندگی کرتے ہیں. پیچھے آپ نے پڑھا نا بغیم بینہم جس کو میں نے کہا تھا آپ ہائی لائٹ کر لیں تو بغیم بینہم جو تھا یہ بھی جو آپس کے جھگڑے اور لڑائیاں تھی اس کی وجہ کیا تھی. آیت 18 میں وَلَا تَتَّبِ أَهْوَاءَ الَّذِينَ لَا يَعْلَمُونَ وہاں پہ اہوا جمع کے طور پہ آیا اور دوسری وجہ کیا تھی کہ شریعت کو چھوڑ دیا پیغمبر کی دعوت پر ایمان نہیں لائے کتاب پر ایمان نہیں لائے تو آپس میں جھگڑے لڑائیاں. اور اگر آج آپ دیکھیں اپنے ارد گرد اور اپنے گھر کے اندر تو کیا ہے لڑائیاں جھگڑے ہیں. میاں ہیں تو بیوی سے ناراض ہے بیوی ہے تو شوہر سے لڑائی کرتی ہے اور بچے ہیں بچے سکول سے آتے ہیں ماں کے گلے میں ہاتھ ڈالنا چاہتے ہیں پیار کہتے کرنا چاہتے ہیں دفعہ ہو جاؤ تمہیں کیا پتا مجھ پہ کیا گزر رہی ہے جاؤ جاؤ تمہیں تو اپنی ہی پڑی ہوئی ہے تمہیں کیا پتا کہ کن حالات سے میں گزر ہوں. شوہر بیوی کو کہتا ہے تجھے کیا پتا میرے دن کیسے گزر رہے ہیں بیوی شوہر کو. اور کیا ہے کہ لڑائیاں جھگڑے ڈپریشن انگزائٹی اور طرح طرح کی ایسی بیماریاں سامنے آ رہی ہیں کہ کبھی سنی بھی نہیں تھی اور ایسے ایسے واقعات سننے میں آ رہے ہیں. تو یہ کیوں آ رہا ہے اس لیے کہ لوگوں نے اپنی خواہشات نفس کو اپنا خدا بنا لیا ہے. اللہ تعالیٰ کہتے ہیں کیا تو نے دیکھا اس شخص کو کیا تو نے غور کیا اس شخص کے بارے میں من اتخذ الہہو ہوا جس نے پکڑ لیا اپنا الہ اپنی خواہش کو. اب آپ دیکھیے کہ خواہش نفس کو خدا کیسے بنایا جاتا ہے. اس کا مطلب یہ ہے کہ آدمی جب اپنی خواہش کا بندہ بن کر رہ جائے. مثلا آپ دیکھیں کہ ضرورت کے مطابق سونا عبادت ہے کہ اتنا سوئیں کہ جس کے ذریعے ہمیں طاقت ملے اور پھر ہم جو ہے وہ اللہ کی بندگی کر سکیں اپنے فرائض ادا کر سکیں. اور اگر سونا کسی کی خواہش ہو بس سوتا ہی چلا جائے اور سونا ہی چاہتا ہے کم چور ہے محنت مشقت کرنا نہیں چاہتا اور گھڑی دیکھتا ہے پھر سوتا ہے پھر گھڑی دیکھتا ہے پھر سوتا ہے. تو بعض عورتوں میں بھی یہ بیماری بہت زیادہ پائی جاتی ہے. شوہر کو بھیجا آفس بچوں کو بھیجا سکول اور اس کے بعد سو گئے. اور پھر کیا ہوتا ہے کہ جب ان کے بچوں کے سکول سے آنے کا وقت ہوتا ہے یا شوہر کی ڈیوٹی سے آنے کا وقت تو پھر بھاگم دوڑ پریشان حالی میں کام کر رہے ہوتے ہیں. तो जरूरत के मुताबिक सोना। और मैं अक्सर सोचती हूँ सहाबा 4 घंटे सोते थे, खुल्फाए राशिदीन के बारे में 4 घंटे सोते थे, और आप देखें कि दिन के वक्त कहते थे कि अवाम के हकूक हैं, रात के वक्त कहते थे कि अपने नफ्स के भी हकूक हैं, और अल्लाह की इबादत करते थे, शब्बेदारी करते थे, रियाजत करते थे, तहज्जुद पढ़ते थे। तो मुसाफिर शब को उठता है जो जाना दूर होता है। तो अगर हम, आप क्या करती हैं बाज़ औक़ात के, अभी थोड़ा सा टाइम है मैं और अभी आराम कर लूं, और फिर क्या होता है कि बाज़ औक़ात हमारी नमाज कजा हो जाती है, बाज़ औक़ात मियाँ को फिर देर हो जाती है, बाज़ औक़ात बच्चों की बस मिस हो जाती है, तो किया क्या, ख्वाहिश को पूरा किया ना। अच्छा बाज़ औक़ात क्या होता है, दस्तरखान पर बैठे हैं आप और खाना खा रहे हैं, अब पता है कि बस अब मेरा जितना मैंने खाया है ना इतना काफी है, लेकिन क्या करते हैं, बस 2 लुकमे और, बस थोड़े से चावल के निवाले थोड़े से और पेट इतना भर जाता है कि वो दस्तरखान से बर्तन भी उठाने मुश्किल हो जाते हैं। अब ख्वाहिश की पूजा तो कर ली, अब हुआ क्या, उसके बाद बीमारी ने आ घेरा, कि ख्वाहिश की पूजा, जब ख्वाहिशात को खुदा बना लिया जाए, नफ्स के गुलाम बन जाएं, उसके मुती बन जाएं, तो इंसान वो काम करता चला जाता है जो उसका दिल चाहता है। ये तो मैंने आपको बड़ी आम मिसाल दी कि बहुत पेट भर के खाना खाए और इतना खाते हैं कि बहुत इरादा था कि बैठ के पढ़ूंगी, अब तो पढ़ ही नहीं सकती, और बहुत इरादा था और बहुत से काम करूंगी, अब तो हिला ही नहीं जाता। तो उतना खाएं कि जिससे जिंदा रह सके, ना कि उतना खाएं कि उसको ले लेके चल रहे हैं चला भी नहीं जाता, है ना। और बाज़ औक़ात ज्यादा सो सो के सर में दर्द हो जाती है। अच्छा इसी तरह, अच्छा एक और नफ्स की ख्वाहिश हम कैसे पूरी करते हैं, कि अल्लाह ने जिसको हराम कहा है कि ये हराम है, अब वो काम करने को दिल चाह रहा है, तो अब क्या करते हैं, कहते हैं कि नहीं इतनी भी बात नहीं है, ऐसी भी बात नहीं है, फिर उसको हलाल कर लेते हैं। दुनिया कर रही है, बड़े बड़े लोग कर रहे हैं, फलां इतना कुरान पढ़ने वाला और फलां इतना दीनदार, और फिर आखिर कब तक, बड़े साल मैंने सबर किया, तो अब क्या किया कि फिर हलाल को जो था वो हलाल ना रहने दिया, बल्कि जो हराम था उसको हलाल कर लिया। तो असल में इलाह का मतलब ये नहीं कि हम जबान से कहें कि वो मेरा माबूद है, इलाह का मतलब ये है कि जिसका भी कहना मानते हैं। तो ख्वाहिशात-ए- नफ्स को अपना इलाह बना लेना, इस आयत की तफसीर बड़े अकाबिर मुफस्सरीन ने की, और बड़ी खूबसूरत इब्ने जरीर रहमतुल्लाह अलैह बयान करते हैं कि इसने अपनी ख्वाहिश-ए-नफ्स को माबूद बना लिया, जिस चीज की नफ्स ने ख्वाहिश की इसका इर्तकाब कर गुजरा, ना अल्लाह के हराम किए हुए को हराम किया, ना उसके हलाल किए हुए को हलाल किया। अबू बकर जस्सास रहमतुल्लाह अलैह बयान करते हैं कि वो ख्वाहिश नफ्स की इस तरह अतात करता है जैसे कोई अल्लाह की अतात करे। जमख्शरी जो है वो बताते हैं कि वो ख्वाहिश नफ्स का निहायत फरमा बरदार है, जिधर इसका नफ्स उसे बुलाता है उसी तरफ वो चला जाता है, गोया कि वो इसकी बंदगी इस तरह करता है जैसे कोई शख्स अपने खुदा की बंदगी करे। और इस सिलसिले में रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की ये हदीस जो है ये याद करने वाली है कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल-कय्यसु मन दाना नफ्सहु, होशियार अकलमंद वो है जिसने अपने नफ्स को काबू में रखा, वामिला लिमा बाद अल मौत, और मौत के बाद आने वाली जिंदगी संवारने में लग गया, वल आजिजू और बेवकूफ वो है, मन अतबा नफ्सहु हवाहु, जिसने अपने आप को नफ्स की नाजायज ख्वाहिशों के पीछे लगाया, व तमन्ना अल्लाह, और अल्लाह पर गलत तवक्को बांधी। तो आप देख लें कि इंसान जब नफ्स की पूजा करता है तो फिर उसका क्या हाल हो जाता है। तो ये नफ्स की पूजा ही तो है कि इंसान जो है फिर वो आखिरत की तैयारी नहीं कर पाता। तो यहां पे भी ये है कि क्या तूने ऐसे शख्स के हाल पर भी कुछ गौर किया कि जिसने जो है वो अपने नफ्स की ख्वाहिशात को जो है अपना माबूद बना रखा है। नफ्स जिस चीज को अच्छा कह दे तो उसी को अच्छा, जिसको वो बुरा कह दे तो वही बुरा। बास कहते हैं कि इससे ऐसा शख्स मुराद है जो पत्थर को पूजता था, जब उसे ज्यादा खूबसूरत पत्थर मिल जाता तो पहले पत्थर को फेंक कर दूसरे को माबूद बना लेता, और जो कुरान को छोड़कर पीयर प्रेशर में आ जाए। अब आप देखें आजकल पीयर प्रेशर क्या है, ऐसे कूल लगता है, कूल है ना। तो मैं जूस जो कूल है उसकी बात नहीं कर रही, बल्कि बुराई करते हैं, लड़के लड़कियां बन गए, लड़कियां लड़के बन गई, और लिबास तब्दील, गुफ्तार तब्दील, किरदार तब्दील, हया खत्म हो गई, आंखें लड़ाई जा रही हैं, डेटिंग की जा रही है, चैटिंग की जा रही है, और कह रहे हैं किसी तरह कूल है। तो बुराई जो है उसको अच्छाई का नाम दिया जा रहा है ना। तो ये शख्स जो है ये अल्लाह के नजदीक बड़ा ही नापसंदीदा है। तो अल्लाह ताला क्या कहते हैं, फिर मैंने भी क्या किया, वा अदल्लाहु अल्लाहु अला इल्मिन, और फिर मैंने भी उसको गुमराह कर दिया। वा अदल्लाहु, और उसको गुमराह कर दिया, किसने गुमराह किया, अल्लाहु अल्लाह ने, और अल्लाह ने उसको गुमराह कर दिया। कैसे, अला इल्मिन, इल्म के बावजूद। इसके मानी ये हैं कि वो शख्स आलिम था, उसको दीन का पता था, लेकिन इल्म होने के बावजूद जब उसने गुमराही की तरफ जो है वो झुकना पसंद कर लिया, उसने कुरान की आयात से दुनिया खरीदनी चाहिए, वो अपनी ख्वाहिशात नफ्स का गुलाम बन गया, तो फिर मैंने भी क्या किया कि फिर अल्लाह की तरफ से गोया कि वो गुमराही में फेंक दिया गया। फिर इसी तरह आप देखें कि इसका एक मतलब ये भी हो सकता है कि अल्लाह ने अपने इस इल्म की बिना पर कि वो नफ्स की ख्वाहिश को अपना खुदा बना बैठा है, तो इसलिए फिर अल्लाह ने उसको गुमराही में फेंक दिया। अल्लाह को पता है ना कि ये शख्स जो है ये मेरी पूजा नहीं करेगा, किसकी पूजा करेगा, अपने नफ्स की पूजा करेगा, तो फिर अल्लाह ताला ने भी इसके नफ्स को जो है वो क्या किया, इसकी ख्वाहिशात के सुपुर्द कर दिया। तब वो जिस भी वादी में जाना चाहता है, हलाल करता है, हराम करता है, जो भी करता है, अब अल्लाह को उसकी कोई परवाह नहीं। आप पीछे कुरान में पढ़ चुकी है ना कि एक ऐसा शख्स जिसे इल्म दिया गया था और फिर वो दुनिया की तरफ झुक गया और अपने नफ्स की जो है वो पैरवी करने लगा, तो फिर क्या है कि फिर जो है जैसे कुत्ते की तरह है ना, कुत्ते की तरह है गोया के वो। तो वहां पे भी आपने, मेरा ख्याल है सूरत आराफ में आपने ये मिसाल पढ़ी है। हाँ, तो असल में जो है आप देखें कि उससे भी हमें यही बात पता चलती है कि जब इंसान कोई दुनिया की तरफ झुकता है ना, तो ही वो अपनी ख्वाहिशात की जो है वो पूजा करता है। तो बहरहाल यहाँ पे भी अल्लाह ताला यही बात बता रहे हैं कि अल्लाह ताला के अजली इल्म में ये बात तय शुदा थी कि जो हदायत के रास्ते को छोड़कर गुमराही के रास्ते पे चलना पसंद करेगा और उस पर चलेगा, हदायत के रास्ते को, अल्लाह की भेजी हुई किताब के रास्ते को, भेजे हुए पैगंबर को छोड़कर बुराइयों के रास्ते पे चलना चाहेगा, तो फिर अल्लाह ताला भी उसको उसी रास्ते पर चला देगा। क्योंकि खैर और शर की तमीज रखना, दुनिया के लिहाज से सब अच्छे बुरे की तमीज होना, और जहां दीन की बात आए तो अपनी ख्वाहिशात के पीछे कोई चला जाए, तो क्या है कि फिर अल्लाह ताला भी उसको उसके नफ्स के सुपुर्द कर देते हैं। वअदल्लाहुल्लाहु अला इल्मिन, और अल्लाह ने इल्म के बावजूद, जो उसके पास इल्म था, इल्म के बावजूद उसे गुमराही में फेंक दिया, और जो अल्लाह के पास इल्म था अल्लाह की किताब में कि ये शख्स कल को जो है ये सिराते मुस्तकीम को छोड़कर बुराई के रास्ते को इख्तियार करेगा, तो फिर अल्लाह ने भी उसको जो है वो बुराई के रास्ते की तरफ चलना जो है उसके लिए उसको काफी कर दिया। क्योंकि आपने पीछे भी पढ़ा ना कि वआतैनाहुम बय्यिनातिन मिनल अम्र फमख्तलफू इल्ला मिन बादि मा जाअहुमुल इल्म बगियम बैनहुम, तो इल्म आने के बाद अगर कोई बगावत करे तो उसकी वजह क्या है कि वो अहवा की पैरवी करता है, जब वो अहवा की पैरवी करता है तो अल्लाह ताला उसको उसके नफ्स के सुपुर्द कर देता है। फिर अल्लाह और क्या करता है, वखतमा अला समही वकल्बही, और उसके दिल और कानों पर मोहर लगा देता है। अब क्या है, कान सारी बातें सुनते हैं, नहीं सुनते तो हक बात नहीं सुनते, और उसके दिल पर मोहर लगा देता है। दिल पर मोहर कैसे लगती है, दिल पर जंग लग जाता है। जब इंसान गुनाह करता है तो एक काला धब्बा जो है वो दिल पर लगता है, और जूं जूं गुनाह करता चला जाता है धब्बों की तादाद बढ़ती चली जाती है। अब वो नेकी करता है तो उसे खुशी नहीं होती, बुराई करता है तो उसको कोई परेशानी और गम नहीं होता। तो दिलों को जंग लग जाता है, अच्छी महफिलों में दिल जानने को चाहता ही नहीं है। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तीन मौके ऐसे हैं जब अब तुम अपने कल्ब का जायजा ले लिया करो, जिक्र की महफिलों में, कुरान सुनते वक्त, और तन्हाई के औकात में। और अगर इन तीनों मौकों पर तुम्हारा दिल ना लगे तो तुम अल्लाह से दुआ करो कि अल्लाह तुम्हें कल्ब मुनीर दे दे, क्योंकि तुम्हारे पास दिल नहीं है। क्योंकि दिल होता तो अल्लाह की आयात पर तदब्बुर करता, गौर व फिक्र करता, اور اللہ کی کبریائی کا احساس پیدا کر کے جو ہے وہ اللہ کی طرف جھکتا. وجعل علی بصرہ غشاوہ, اور ڈال دیا اس کی آنکھوں پر بھی پردہ. غشاوہ غشی سے ہے, اور اس کے معنی کیا ہے کہ اب جو اس کی آنکھیں ہیں تو اس پر بھی غشاوہ آ گیا. تو اصل میں سماعت جب ختم ہو جائے کسی کی, اور جب کسی پر ختم قلوب کی کیفیت طاری ہو جائے, تو پھر اس کے بعد کیا ہوتا ہے کہ اب اس کی عقل ہی ختم ہو جاتی ہے. آنکھوں پر پردے سے مراد کیا ہے کہ دل کی آنکھیں نہیں دیکھتی, تو اب ظاہری آنکھوں سے بھی اس کو ہدایت کے راستے نظر نہیں آتے. سورۃ البقرہ میں بھی آپ یہی مضمون پڑھ چکی ہے نا, سم بکمن عمیون فہم لا یرجعون, یا پھر یہ غشاوۃن ختم اللہ علی قلوبہم. تو اس میں بھی اللہ تعالیٰ نے اسی بات کی جو ہے وہ منظر کشی کی ہے. تو ہمیں اللہ تعالیٰ سے کیا مانگنا چاہیے, ہمیں اللہ تعالیٰ سے دعا کرنی چاہیے, اللہم انی اعوذ بک من علم لا ينفع ومن قلب لا یخشع ومن نفس لا تشبع ومن دعوت لا یستجاب لها. کہ اللہ ہم پناہ مانگتے ہیں اس علم سے جو نفع نہ دے, اور اس دل سے جو نہ ڈرے, اور اس نفس سے جو کبھی نہ بھرے, اور اس دعا سے جو قبول ہی نہ کی جائے. فمن یهدیه من بعد اللہ, پس کون ہے جو ہدایت دے گا اس کو من بعد اللہ, اللہ کے بعد. یہ وہی انداز ہے جو اللہ تعالیٰ نے پہلے, اللہ تعالیٰ نے اسی سورت کی آیت نمبر 6 میں پوچھا, فَبِأَيِّ حَدِيثٍ بَعْدَ اللَّهِ وَآيَاتِهِ يُؤْمِنُونَ. اور یہ وہی انداز ہے کہ میں نے ہدایت دے دی, اور میں نے رحمت دے دی, اور میں نے جو ہے وہ تمہیں بصائر دے دیے. اب اس کے بعد اور کیا چیز چاہتے ہو ہدایت کے لیے نا؟ جیسے آپ بچے کے لیے دسترخوان پہ ڈھیروں چیزیں رکھے, اور بچہ کہے کہ نتھنگ ٹو ایٹ وٹ ٹو ڈو, کچھ بھی نہیں ہے کھانے کو, کیا کھاؤں, کیونکہ اس کو تو سنیک چاہیے, کینڈیز چاہیے, ادھر ادھر کی چیزیں چاہیے, جو صحیح کھانا ہے فوڈ ہے اس کو چاہیے ہی نہیں نا. تو پھر آپ کہتی ہیں کہ آخر کیا دوں تمہیں, طرح طرح کی نعمتیں تو دسترخوان پہ جمع کر دیا, آخر تم چاہتے کیا ہو, اصل میں جاؤ دفع ہو, تمہیں بھوک نہیں ہے. تو یہی انداز ہے, بس کون ہدایت دے گا اس کو اللہ کے بعد. اور اللہ ہدایت کیسے دیتا ہے, بصائر بھیج کر, ہدایت بھیج کر. افلا تذکرون, کیا تم تذکیر نہیں کرتے, یعنی کیا تمہیں جو ہے وہ تم نصیحت نہیں پکڑتے. تو یہاں پہ مسلمانوں کو ایک نصیحت کی جا رہی ہے جو تنبیہ کی قسم کی ہے, اور تنبیہ کیا ہے کہ مسلمان جو ہیں قرآن کے آنے کے بعد کہیں کافر اور جو اسلام کے دشمن ہیں ان کی صحبت میں رہنے کے بعد کہیں ایسا نہ ہو کہ ہدایت کی قدر ہی نہ کریں, قرآن کی قدر ہی نہ کریں. تو پھر ایسا نہ ہو کہ وہ انہی کے چکروں میں آ کر, انہی کے پھندوں میں آ کر ہدایت سے منہ موڑ بیٹھے. پھر اللہ رب العزت جو ہے منکرین قیامت کی جو احمقانہ مطالبے تھے ان پہ تبصرہ کرتے ہیں. آیت 24 سے لے کر 37 تک یہی مضمون چل رہا ہے کہ وہ قیامت کا انکار کرتے تھے اور اللہ کا انکار کرتے تھے. تو اللہ تعالیٰ ان کے مطالبے کی تردید بھی کرتے ہیں, کیونکہ معجزات مانگتے تھے نا, اور کہتے تھے قیامت کوئی نہیں آئی, کوئی نہیں آنی. تو اللہ تعالیٰ فرماتے ہیں وقالو, اور وہ کہتے ہیں ما ہیا, نہیں یہ الا حیاتنا الدنیا, مگر ہماری زندگی دنیا کی. تو اہل مکہ اور کفر کرنے والے یہ کہتے تھے کہ زندگی بس یہی ہماری دنیا کی زندگی ہے, نموتو و نحیا, ہم مرتے ہیں اور ہم جیتے ہیں, یہی ہمارا مرنا اور جینا ہے. وما یہلکنا, اور نہیں ہم کو ہلاک کرتا, الا الدہر, مگر زمانہ. تو گردش ایام کے سوا کوئی چیز نہیں جو ہمیں ہلاک کرتی ہو. وما لہم بذلک من علم, اور نہیں ان کے لیے اس کا کچھ بھی علم. انہم الا یظنون, نہیں مگر وہ گمان کرتے. تو در حقیقت اس معاملے میں ان کے پاس کوئی علم نہیں ہے, یہ محض گمان کی بنا پر یہ باتیں جو ہے وہ کرتے ہیں. اب آپ دیکھیے کہ اہل مکہ کا یہ کہنا کہ ہم نے مرنا ہی نہیں ہے, بس دنیا ہی کی حد تک ہے ہمارا جینا اور مرنا, تو اس کے معنی کیا ہیں؟ دراصل وہ آخرت کا انکار کرتے تھے, دنیا جو ہے دنیا ہی کی زندگی کو انہوں نے اپنا اوڑھنا اور بچھونا سمجھ لیا تھا، وہ اپنی خواہش نفس کی بندگی کرنا چاہتے تھے، اور وہ یہ کہتے تھے کہ جو کچھ بھی ہے بس دنیا ہی کی زندگی ہے. اور وہ لوگ جو کہ مادیت پرست ہے نا، زمانہ پرست، ان کا جو فلسفہ ہے کہ ایٹ ڈرنک میری اینڈ ڈائی، اللہ تعالیٰ اس کو رد کر رہے ہیں، جو یہ کہتے ہیں کہ بس انسان کی زندگی ایسے ہی ہے کہ دنیا میں آتا بھی ہے جاتا بھی ہے، ایسے واقعات اور حوادث تو ہوتے رہتے ہیں، آئے دن لوگ جیتے بھی ہیں آئے دن مرتے بھی ہیں، کیونکہ آپ دیکھیں ہر لمحے میں بہت سے لوگ پیدا ہو رہے ہوتے ہیں اور ہر لمحے بہت سے لوگ مر رہے ہوتے ہیں. تو یہ زمانے کے حوادث ہے کہ جی ہم بھی پیدا ہوتے ہیں اور ہم مرتے رہتے ہیں. تو اسی طرح کائنات چلتی ہے، چلے گی، چلتی رہے گی، اور کسی کے بھی مر کر دوبارہ جینے کا سوال ہی پیدا نہیں ہوتا. تو اہل مکہ یہ کہتے تھے، اور اللہ تعالیٰ نے کیا فرمایا کہ وہ ان کا یہ کہنا وما یہلکونا الا الدہر، اور نہیں ہم کو ہلاک کرتا مگر زمانہ، اس کو سمجھنے کی ضرورت ہے یہ کیا چیز ہے. دہر جو ہے لغت میں طویل زمانے کو کہتے ہیں. امام راغب اصفہانی رحمت اللہ علیہ فرماتے ہیں دہر اصل میں بقائے عالم کی مدت کا نام ہے. اس دنیا ایک تو ہے نا تھوڑا زمانہ ہو، ایک ہوتا ہے بڑا طویل زمانہ، تو بقائے عالم کی مدت کا نام ہے، اس کی ابتدا سے لے کر فنا تک. تو دہر کا لفظ بالعموم طویل مدت پر کیا جاتا ہے، اور بعض اہل لغت جو ہیں وہ یہ بھی کہتے ہیں کہ جو سب کچھ انقلابات اور تبدیلیاں ہوتی ہیں تو دراصل وہ زمانے کے انقلابات اور تغیر ہیں. وہ کیا کہتے ہیں کہ کوئی قدرت، کوئی طاقت کسی اور کی اس میں کارفرما نہیں ہے، بس ایسے زمانے کا اتار چڑھاؤ ہے. تو مشرکین مکہ بھی کائنات اور اس کے اندر جو واقعات، حالات یا حادثے اور یا کسی کا جینا اور مرنا، پیدائش اور موت، اس کے بارے میں یہ کہتے تھے کہ جی یہ تو زمانے کی گردش ہے، وہ اللہ تعالی کی قدرت جو تھی اس کو قرار نہیں دیتے تھے. تو یہاں پر اللہ تعالی ان کی یہ جو ذہنیت ہے اس کو ہمارے سامنے رکھتے ہیں اور اس کا جواب دیتے ہیں دلیل کے ساتھ. اور اس سلسلے میں آپ یاد رکھیے گا کہ ہمیں رسول اللہ صلی اللہ علیہ وسلم کی احادیث بھی ملتی ہیں. رسول اللہ صلی اللہ علیہ وسلم نے کیا فرمایا، آپ نے فرمایا لا تسبوا الدہر فإن اللہ هو الدہر، کہ زمانے کو گالیاں نہ دو، اللہ ہی کی قدرت زمانہ ہے، اللہ ہی کی قدرت زمانہ اور زمانے کے تغیرات ہے. ایک حدیث میں آپ نے اس کی بھی ممانعت کی کہ کوئی شخص یہ کہے کہ افسوس زمانے کی بدنصیبی اور ناکامی یا نحوست. ہوتا کیا ہے کہ بعض اوقات لوگ دنوں کو برا کہتے ہیں، بعض اوقات لوگ کہتے ہیں کہ زمانہ ہی اچھا نہیں ہے. تو ایک حدیث قدسی کا مضمون ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالی فرماتا ہے کیا کہ ابن آدم مجھے تکلیف پہنچاتا ہے، زمانے کو برا کہتا ہے، حالانکہ زمانہ تو میں ہی ہوں، میرے ہی قبضے میں رات دن ہیں، جس طرح چاہوں زمانے کو لٹاتا پلٹاتا رہتا ہوں. تو اس سے کیا بات پتا چلی کہ جب ہم بات چیت کریں تو ہم زمانے کو برا بلا نہیں کہا کریں، دراصل یہ اللہ کی قدرت اور اللہ کی قوت ہی کا کام ہے. جو بھی دنیا میں واقعات ہوتے ہیں تو اللہ کی تدبیر، حکمت، قدرت، رحمت، ربوبیت کے تحت ہوتے ہیں. کوئی جوان ہے، کوئی بوڑھا پھر ہو گیا تو پھر وہ اپنی قسمت کو برا بھلا کہنے لگے، زمانے کو برا کہے، یا کوئی بیمار ہو جائے، پہلے ٹھیک تھا پھر بیمار ہو جائے، پھر وہ برا بھلا کہنا شروع کر دے. تو کسی کو جو ہے بے روزگاری کا تھپیڑا لگتا ہے، کسی کو بڑھاپے کا، کسی کو بیماری کا، کسی کو کسی ایکسیڈنٹ کا، تو پھر وہ زمانے کو برا بھلا کہنا شروع کر دے. تو یہ چیزیں کیا ہیں، یہ غلط ہیں. تو اہل مکہ ایسے ہی کرتے تھے. کیوں؟ وہ قیامت کو مانتے نہیں تھے اور وہ آزاد اور عیش کوش بن کر زندگی بسر کرنا چاہتے تھے. تو اس لیے اللہ تعالیٰ یہاں پہ ان کی اس ذہنیت کو رد کرتے ہیں. پھر سنیے وقالوا ما هي الا حیاتنا الدنیا، اور وہ یہ کہتے ہیں کہ دنیا کی زندگی کچھ بھی نہیں ہے، نموت و نایا، یہی ہمارا، یہی دنیا ہی میں ہمارا مرنا اور جینا ہے. وما یہلکنا الا الدہر، اور گردشِ ایام کے سوا کچھ بھی نہیں. اور اللہ تعالیٰ نے اس کا کیا جواب دیا؟ ان کے یہ اعتراضات، ان کی ایسی باتیں، تو کیا ہے؟ وَمَا لَهُمْ بِذَلِكَ مِنْ عِلْمٍ. در حقیقت اس معاملے میں ان کے پاس کوئی علم نہیں ہے، یہ جانتے ہی نہیں ہیں. اِنْهُمْ إِلَّا يَظُنُّونَ، یہ محض گمان کی بنا پر یہ باتیں کرتے ہیں. ان کے پاس کوئی وحی تھوڑی آئی، کوئی ایسی بات تھوڑی ہے کہ یقینی علم ان کے پاس ہو، بس ایسے ہی یہ باتیں کرتے رہتے ہیں، ظن، گمان. اور آپ دیکھیں کہ جب انسان گمان کی پیروی کرتا ہے تو پھر ہوتا کیا ہے کہ انسان جو ہے وہ گناہوں کی دلدل میں دھنستا چلا جاتا ہے. تو یہاں پہ بھی یہی بات ہے کہ یہ گمان کی پیروی کرتے ہیں. وَإِذَا تُتْلَى عَلَيْهِمْ آيَاتُنَا، اور جب پڑھی جاتی ہیں ان پر ہماری آیات، جب انہیں ہماری آیات سنائی جاتی ہیں، آیات بھی کیسی؟ بَيِّنَاتٍ، روشن، واضح. تو جب انہیں ہماری واضح آیات، روشن آیات سنائی جاتی ہیں، کیسی واضح آیات، روشن آیات؟ توحید کے بارے میں، آخرت کے بارے میں، کہ آخرت آئے گی. بتایا جاتا ہے نا کہ انصاف ہوگا اور عدل ہوگا. مَا كَانَ حُجَّتَهُمْ، نہیں ہوتی ان کی حجت، نہیں ہوتا ان کا جھگڑا. الا مگر، کیا جھگڑا کرتے تھے، کیا کہتے تھے؟ ان قالو، یہ کہتے، اے تو لے آؤ، بی آبائنا، ہمارے باپ دادا کو، ان کنتم صادقین، اگر ہو تم سچے. تو جب ان کو کہا جاتا کہ قیامت آ کر رہے گی، آئے گی، تو کہتے تھے کہ اگر تم سچے ہو تو پھر ہمارے باپ دادا کو ذرا زندہ تو کر کے دکھاؤ، اور اگر تم ہمارے باپ دادا کو زندہ کر کے دکھا دو تو پھر ہم مان جائیں گے کہ واقعی قیامت جو ہے وہ آئے گی. ہے نا، کبھی وہ اپنے پردادا یا وہ بزرگ قصہ جو تھا اس کے بارے میں کہتے، اور کبھی کسی کے بارے میں. کبھی جیسے ایک دفعہ یہ بھی آتا ہے نا کہ مکہ کا ایک سردار جا کے قبرستان سے ایک ہڈی لے آیا، اور پھر اس ہڈی کو مسل کر ہوا میں اڑا کر کہنے لگا کہ وحی رمیم، کہ جب ہڈی جو ہے یہ بسیدہ ہو جائے گی. اور پھر اس طرح اس کو چٹکی سے اڑا کر اس کی راکھ کو پھر کہنے لگا کہ بتاؤ پھر اس کو کون زندہ کرے گا، اگر زندہ کر سکتے ہو تو پھر کر کے دکھاؤ. تو کیا کہا جا رہا ہے کہ یہ لوگ جو ہیں یہ کیا کر رہے ہیں؟ کہ حجت بازی کر رہے ہیں. اور جب کوئی ماننا نہ چاہے تو پھر کیا کرتا ہے؟ دور کی کوڑیاں لاتا ہے. تو اگر ہو تم سچے تو ہمارے باپ دادا کو زندہ کر کے دکھاؤ. قل، کہہ دیجئے محمد صلی اللہ علیہ وسلم، اللہ یحییکم، زندہ کرتا ہے تم کو اللہ، اللہ تم کو زندہ کرتا ہے، ثم یمیتکم، پھر موت دیتا ہے تم کو. تو انسان کچھ بھی نہیں تھا، تو اللہ تعالیٰ نے انسان کو وجود دیا، ایک زندگی دی، پھر اللہ تعالیٰ کیا کرتے ہیں کہ انسانوں پر موت طاری کرتے چلے جاتے ہیں. ثم یجمعکم، پھر وہ جمع کرے گا تم کو، الی یوم القیامتی، قیامت کے دن، لا ریب فیہ، جس کے آنے میں کوئی شک نہیں ہے. ولیکن اکثر الناس لا یعلمون، لیکن اکثر لوگ جو ہیں وہ اس بات کو جانتے نہیں ہیں، اس بات کا علم نہیں رکھتے. تو اب آپ دیکھ لیجئے کہ یہاں پر جو ہے وہ کیا بات بتائی جا رہی ہے، کہ یہ لوگ جو تھے کیا کرتے تھے، کیا کہتے تھے؟ کہ ہمیں مرنا ہی نہیں ہے. اور اللہ تعالیٰ دلیل کیا دیتے ہیں؟ کہ زندہ بھی اسی نے کیا، مارے گا بھی تمہیں وہ، مرنے کے بعد زندگی ختم نہیں ہو جائے گی، بلکہ کیا ہوگا کہ پھر تمہیں جمع کیا جائے گا قیامت کے دن کی الہ طرف. یعنی کیوں؟ قیامت کے دن حساب کتاب ہوگا، اور دن ایسا ہے کہ جس کے آنے میں کوئی شک نہیں ہے، لیکن اکثر لوگ جانتے نہیں ہیں. پھر اس دن کیا ہوگا؟ وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ، اللہ ہی کے لیے ہے بادشاہی آسمانوں کی اور زمین کی. تو معنی یہ ہے کہ دنیا میں بھی بادشاہی اللہ ہی کے پاس ہے نا، آسمانوں کی بھی اور زمین کی بھی. تو جب قیامت آئے گی تو اس وقت بھی بادشاہی اللہ ہی کی ہوگی، کوئی اللہ کے پاس سفارش نہیں کر سکتا اس کی اجازت کے بغیر، اور کوئی جو ہے وہ اللہ کی پکڑ سے کسی کو بچا نہیں سکتا. وَلِلَّهِ مُلْكُ السَّمَاوَاتِ وَالْأَرْضِ وَيَوْمَ تَقُومُ السَّاعَةُ يَوْمَئِذٍ يَخْسَرُ الْمُبْطِلُونَ. اور جس دن قیامت بھرپا ہوگی، یعنی دنیا میں بھی بادشاہی اللہ کی آسمان اور زمین میں، تو ہونا کیا چاہیے؟ کہ کائنات کا ذرہ ذرہ تو اللہ کا غلام ہو، تو پھر انسان بھی جو ہے اس کو اللہ کی गुलामी कबूल कर लेनी चाहिए। इंसान को चाहिए कि अपना आप अल्लाह की गुलामी में दे दे, और वो दिन जब कायम होगी घड़ी, असात कयामत का नाम है। कयामत के बहुत से नाम आप पीछे भी पढ़ चुके, यौम तलाक, यौम तनाद, यौम आजिफा, यौम हसरत, अलगाशिया, अलकारिया, जिलजाल, बहुत से नाम आप पढ़ेंगे, यौम तगाबुन भी है। तो जिस दिन वो घड़ी कायम होगी, यौम दिन, उस दिन यकसरुल मुबतिलून, खसारा पाएंगे मुबतिलून। मुबतिल की जमा है मुबतिलून। तो कौन लोग मुराद हैं? बातिल लोग मुराद हैं, वो लोग जिन्होंने हक को कबूल ना किया और अपनी ख्वाहिशात की पूजा की। फिर अगली आयत जो है, इसमें अगली आयत में कयामत के दिन की मंजर कशी की जा रही है, उसकी तस्वीर खींची जा रही है, वो दिन कैसा होगा। वतरा कुल्ला उम्मतिन, और तू देखेगा हर उम्मत को। कुल से क्या पता चलता है? तमाम उम्मतों को तुम देखोगे जासिया, घुटनों के बल गिरी हुई। और आप देखिए कि जीम सा और वो, जो सौ जो है, इसके मानी क्या होते हैं? वैसे तो बैठने के लिए देखें जलसा भी आता है, कादा भी आता है, और बैठने के लिए तीन लफ्ज कुरान में इस्तेमाल किए गए हैं, और यहां पर जो तीसरा लफ्ज है वो जलसा नहीं है, कादा नहीं है, बल्कि जसो। और जीम सा वो जो है, इसके मानी क्या है? इसके मानी है जानू पर बैठने वाली, जानू पर गिरने वाली, और ये लफ्ज जो है ये इसम फाइल है। अच्छा, अब आप देखें कि मुफस्सरीन ये कहते हैं कि अगर कोई घुटनों के बल बैठता है तो कैसे बैठता है? कि कभी होता है कि इस तरह बैठना कि जिससे जमीन पर सिर्फ घुटने और पांव के पंजे टिक जाएं। तो ऐसा बैठना क्यों होता है? खौफ की वजह से, हौल की वजह से, कि इंसान जब खौफ में होता है और इंसान जब हौल में होता है तो क्या करता है कि वो ऐसे बस चाहता है कि किसी तरह टिकने के लिए थोड़ी सी कहीं से जगह मिल जाए, थोड़े से पंजे ही लगा देता है ना। कहते हैं कि ये कैफियत हर एक की होगी, क्योंकि कुल्ला उम्मतिन है ना, जिसमें मोमिन, काफिर, नेक, बद, तमाम लोग जो हैं वो इसमें शामिल हो जाएंगे। और दूसरा जो है, बाज क्या कहते हैं कि ये जो ऐसे बैठना है जैसे मसलन नमाज में बैठते हैं ना, बाज मुफस्सरीन कहते हैं जासिया नमाज में बैठने के लिए भी कहा जाता है। कैसे? कि वहां पे खौफ की वजह से नहीं इंसान बैठता है ऐसे, जैसे नमाज की हालत में जैसे बैठता है, तो कैसे क्यों बैठता है? अदब की वजह से, तजल्लुल और अदब की कैफियत। तो बहरहाल दोनों बातें मुराद हो सकती हैं कि खौफ, अदब, एहतराम, अल्लाह की बंदगी को कबूल करते हुए। तो उस वक्त जो है, तो जासिया तन के मानी है जमातन, कायमतन या कायदन, कुछ भी मुराद है। तो मानी क्या है कि दरअसल अब उसने जो है घुटने टेक दिए है ना अब, लेकिन ये कि दोनों तरह के लोग मुराद हैं। और आपको ये बात भी पता है कि जब वो वक्त आएगा तो कहते हैं कि काफिरों के सामने जो जहन्नुम लाई जाएगी, उसके शोले भड़क रहे होंगे और आग के शोलों की आवाज समंदर के तूफानी थपेड़ों की तरह होगी। कुछ भी और ना बाकी रहेगा, ना कुछ नजर आएगा। तो इंसान घुटनों के बल नहीं बैठ जाए तो और क्या करेगा? हत्ता कि इब्राहिम अलैहिस्सलाम भी यही कहते होंगे, नफसी नफसी, ऐ परवरदिगार मैं आज तुझसे कुछ नहीं मांगता, नफसी नफसी। हत्ता कि हजरत ईसा अलैहिस्सलाम भी यही कहते होंगे। और अंबिया के बारे में ये भी आता है ना, सल्लिम अल्लाहुम्मा सल्लिम, अल्लाह ताला से वो ये दुआ कर रहे होंगे। तो बहरहाल ये आयत जो है ये बहुत डराने वाली है, और जो है ये आयत बता रही है कि उस दिन जो है होगा क्या, कि लोग खौफ और दहशत के मारे घुटनों के बल बैठे हुए होंगे, अंबिया के पैरोकार हों या के अंबिया के मुखालिफीन। कुल्लु उम्मतिन, हर उम्मत, हर गुरु, तुदआ इला किताबिहा, उसको पुकारा जाएगा, उसको बुलाया जाएगा इसके अमाल नामे की तरफ। हर उम्मत बुलाई जाएगी तरफ अपनी किताब के, और किताबी हा से मुराद उसका अमाल नामा है। जैसे सूरत जुमर आयत 69 में भी आप पढ़ चुकी ना, वबुदी अल किताब वजी अबिन नबी न वशुहदा, और सूरत कहफ, सूरत कहफ आयत 49 में, मा लिहाजल किताबी ला युगादिरु सगीरतुं वला कबीरा, मा लिहाजल किताबी ला युगादिरु सगीरतुं वला कबीरा इल्ला अहसाहा। इंसान अपने नामाए माल को देखेगा तो कहेगा ये कैसा है नामाए माल कि इसने तो कोई भी चीज भी घेरे बगैर छोड़ी नहीं। वजदू मा अमिलू हादिरा वला यज़लिमु रब्बुका हदा। इसी तरह हमें ये भी मिलता है ना कि अल्लाह ताला की तरफ से ये कहा जाएगा, इकरा किताबक कफा बिनफ्सिकल यौमा अलैका हसीबा। कहते हैं कि ये जो अमाल नामे हैं लोगों को कैसे मिलेंगे, लोग तो डर रहे होंगे, परेशान होंगे, जिस भी हाथों को छुपा रहे होंगे, अपने आप को छुपा रहे होंगे, उड़ता हुआ नामा अमाल आकर उनके पास आ जाए, उड़ता हुआ आएगा, बस आ जाएगा उनके पास। कुल्लु उम्मतिन तुदा इला किताबिहा अलयौमा तुजज़ौना मा कुंतुम तअमलून। आज तुम्हें बदला दिया जाता है जो थे तुम अमल करते। तो दुनिया में कयामत का इनकार, अल्लाह का इनकार, और कयामत के दिन होगा क्या, आज तुम लोगों को उन अमाल का बदला दिया जाएगा जो तुम दुनिया में करते रहे, तुम्हारे में से किसी के साथ भी ज्यादती नहीं की जाएगी। हाजा किताबुना, ये है हमारी किताब, यंतिकू, ये हमारी किताब है, यंतिकू बोलती है, अलैकुम बिल हक, ये हमारी किताब बयान करेगी, बोलेगी तुम्हारे बारे में, अलैकुम तुम्हारे ऊपर, तुम्हारे बारे में, बिल हक सच सच। ये हमारा तैयार करवाया हुआ अमालनामा है जो तुम्हारे ऊपर ठीक ठीक शहादत देगा। ऐसा नहीं होगा कि जो है कोई कमी बेशी हो, बल्कि क्या है कि हमारी किताब में ग्रोहों का, उम्मतों का, उनके तमाम अमाल का रिकॉर्ड है। हर ग्रोह को उसके अमाल के तरफ जो है वो पुकारा जाएगा, बुलाया जाएगा, और फिर उसे कहा जाएगा कि आज और कुछ भी नहीं, जैसे इंसान बोलना चाहेगा, कहेगा किसी की गवाही नहीं मानता, आप उसके जिस्म के अजाए उसके खिलाफ गवाही देंगे, कहेगा नहीं अंदर की गवाही नहीं चाहिए, बाहर की, जमीन बोलने लग जाएगी, है ना, योम दिन तो हदीसु अखबार रहा, जमीन भी उस दिन गवाही देगी, चरिंद परिंद कायनात का जर्रा जर्रा हर चीज जो है वो बोलेगी जैसे अल्लाह ताला चाहेगा। और इंसान समझता है ना कि कोई नहीं, मतलब हम कर रहे हैं जो कर रहे हैं, कभी क्या करते हैं, चैटिंग करते हैं तो दूसरों से छुपा लेते हैं, फोन पर बात करते हैं तो कहते हैं कि और तो नहीं कोई सुन रहा, कहीं रिकॉर्ड तो नहीं हो गया। तो उस दिन होगा क्या कि एक्शन रिप्ले होगा, जैसे हम रिकॉर्डिंग कुछ करते हैं फिर उसको सुनते हैं, कोई पोज है, दुनिया में लोग मूवीज बनाते हैं तो क्या करते हैं, जो एक्शन ठीक ना हो उसको खत्म करके दोबारा उसको रिप्ले करते हैं, लेकिन दुनिया में इंसान ने जो कुछ भी किया तमाम एक्शन रिप्ले होंगे, वैसे ही अच्छे भी बुरे भी। हमारे वो पोज जो हमें अच्छे नहीं लगते, हम चाहते हैं दूसरों को पता ना चले, बाज़ बच्चों को कहते हैं बाबा को मत बताना, बाज़ कहते हैं ये बात और किसी के इल्म में नहीं आनी चाहिए, है ना। और आप देखेंगे मैं अक्सर इस बात पे सोचती हूँ कि वो तस्वीरें जो बहुत ही अच्छी लगती हैं वो लाकर एल्बम में रखते हैं या दीवारों पे सजाते हैं, और अल्लाह ताला ने हर तस्वीर गुनाह की है या नेकी की, हर पोज हमारा महफूज कर रखा है। अगर ये बात मेरी और आपकी समझ में आ जाए तो वाकई मैं और आप मुत्तकी बन जाए, फिर तो फिर हर वक्त यही फिक्र हो कि मेरा फलां पोज भी तो अल्लाह ने अपने पास महफूज कर लिया, मेरा क्या बनेगा, ना डरता रहे। और दूसरा हम ये समझते हैं कि कोई लिख नहीं रहा, कोई देख नहीं रहा, अल्लाह ताला कहते हैं इन्ना कुन्ना नस्तन सिखू, बेशक हम ही थे, नस्तन सिखू लिखवाते जाते। तो नसख क्या होता है, तहरीर के लिए आता है, हम लिखवाते थे, हम महफूज करते थे, और हम तुम्हारे अमाल लिखवाते जाते थे कि हमारे इल्म के अलावा। एक तो है ना कि अल्लाह अलीम और बसीर है, अल्लाह समी है, दूसरे माने क्या है, अल्लाह के हुक्म के मुताबिक फरिश्ते अल्लाह की اللہ تعالیٰ کے حکم کے مطابق فرشتے انسان کی ہر چیز نوٹ کرتے جاتے ہیں اور محفوظ کرتے جاتے ہیں. سورت قاف میں بھی ہے, مَا يَلْفِظُ مِن قَوْلٍ إِلَّا لَدَيْهِ رَقِيبٌ عَتِيدٌ. پھر اور بھی يَعْلَمُونَ مَا تَفْعَلُونَ, کہ تم جو کچھ کرتے ہو وہ جانتے ہیں. تو کیا کرتے ہیں, کرامن کاتبین, وہ لکھتے جاتے ہیں ان کو. تو اِنَّا كُنَّا نَسْتَنْسِخُ, تو یہ جو ہوتا ہے نا نسخ, نسخ الکتاب, کتاب کی کاپی کرنا, اور اس تنسخہ کا معنی کیا ہے, لکھوانا, ایک تحریر سے دوسری تحریر نقل کروانا. تو ہم جو کچھ بھی کر رہے تھے فرشتے اس کو لکھتے جاتے ہیں. کچھ بھی ہم کر رہے ہیں نا, ہمارا کرنا, بولنا, لکھنا, دیکھنا, کچھ بھی کر رہے ہیں, فرشتے سب کچھ نوٹ کرتے جاتے ہیں. تو اللہ تعالیٰ لکھوا رہے تھے, کون لکھ رہا تھا, فرشتے. ما کنتم تعملون, جو تھے تم عمل کرتے. فَأَمَّا الَّذِينَ آمَنُوا, پس رہے وہ لوگ جو ایمان لائے. وَعَمِلُوا الصَّالِحَاتِ, اور انہوں نے عمل کیے نیک. وَعَمِلُوا الصَّالِحَاتِ فَيُدْخِلُهُمْ رَبُّهُمْ, ایمان اور عمل صالح لانے والوں کو ان کا رب ان کو جنت میں داخل کرے گا. فِي رَحْمَتِهِ, اپنی رحمت میں. تو کہاں داخل کرے گا, اپنی رحمت میں. تو رحمت سے مراد کیا ہے, جنت. اور رحمت کیا ہے, سب سے پہلی اللہ کی رحمت یہ ہے کہ کسی شخص کو ہدایت کی توفیق ہو جائے. دوسری رحمت کیا ہے, کہ انسان جو ہے وہ اس کو عذاب سے نجات مل جائے, قیامت کی ہولناکیوں میں وہ امن سے رہے, اس کا آسان محاسبہ ہو. اللہم حسبنا حسابا یسیرا. اور پھر سب سے آخری رحمت یہ ہے کہ اس کو جنت میں داخل کر لیا جائے. تو انعامات پہ انعام ہوتے چلے جائیں گے. تو اللہ کی رحمت میں داخل ہونا اتنی بڑی رحمت ہے کہ ساری رحمتیں اس کے اندر آ جاتی ہیں. ذالک هو الفوز المبین, یہ وہی کامیابی ہے, کھلی کامیابی. تو قرآن بھی رحمت بن کر آیا تھا, اور جو اس رحمت پر چلے بصائر اور ہدایت سے کام لیتے ہوئے, تو اب وہ ہمیشہ کی رحمت میں داخل ہو گئے. وَأَمَّا الَّذِينَ كَفَرُوا, اور اے وہ لوگ جنہوں نے کفر کیا. اب کفر کرنے والوں کا انجام ہوگا کیا, تو ان کا انجام بتانے سے پہلے اللہ تعالیٰ کیا کرتے ہیں, اللہ تعالیٰ جو ہے یہ بتاتے ہیں کہ اے کافروں, تمہارے احمقانہ مطالبات کیا تھے اور تمہارا تکبر اور اصرار, اس کی تفصیل کیا تھی. پیچھے بتایا نا کہ جہنم میں جانے والوں کی صفات آپ نے پڑھی, اسی صورت میں کیا پڑھی, نمبر ایک جو ہے وہ کیا کرتا ہے, افاق ہے, نمبر دو اسیم ہے, نمبر تین کبر کرنے والا ہے اور اس پر اصرار کرنے والا ہے. اب یہاں پہ اس کی تفصیل بتائی جا رہی ہے کہ اس وجہ سے جب ان کو جہنم میں ڈالا جائے گا. وَأَمَّا الَّذِينَ كَفَرُوا, رہے وہ لوگ جنہوں نے کفر کیا. اَفَلَمْ تَكُنْ آيَاتِي تُتْلَى عَلَيْكُمْ, کیا نہیں تھے تم کہ میری آیات پڑھی جاتی تھی تم پر, کہ میری آیات جب تمہیں سنائی جاتی تھی. فَاسْتَكْبَرْتُمْ, پھر تکبر کیا تم نے. وَكُنْ تُمْ اور تھے تم قوم مجرمین, قوم گناہگار, کہ تم ہی تو وہ لوگ ہو کہ جب میری آیات تمہیں سنائی جاتی تھی تو تم کیا کرتے تھے, استکبار کرتے تھے, اور تم ہی قوم ہو مجرم. تو جو کبر کرتے ہیں نا, تو وہی اصل میں گناہگار لوگ ہیں. اور کبر کرنا انسان کو اللہ کی جو آیات ہے اس سے غافل کر دیتا ہے. انسان اپنے آپ کو سب سے بڑا سمجھنے لگتا ہے. وَإِذَا قِيلَ, اور جب کہا جاتا تھا, اِنَّ وَعْدَ اللَّهِ حَقٌ, کہ بے شک اللہ کا وعدہ سچا ہے. اور یہ کون سا وعدہ تھا, کہ قیامت آنے والی ہے. وَالسَّاعَةُ لَا رَيْبَ فِيهَا, اور قیامت نہیں شک اس میں. قُلْ تُمْ کہتے تھے, مَا نَدْرِي, ہم نہیں جانتے, مَسَّاعَة, کیا ہے قیامت. تو جب تمہیں قیامت کے بارے میں بتایا جاتا تھا, تم کہتے تھے ہم نہیں مانتے قیامت کیا ہے. اِنَّ الظُّنُّ الا ظنن, نہیں ہم خیال کرتے مگر ایک گمان. وما نحن بمستيقنين, اور نہیں ہم اس کے ساتھ یقین کرنے والے. تو آپ دیکھ لیجئے کہ یہاں پر ظن جو ہے استعمال ہوا ہے, اور ظن سے پہلے انا یا ان آئے تو پھر یہ وہم اور شک کے معنی دیتا ہے. اور یہاں پہ دیکھیں نا, نظنوں سے پہلے ان آیا ہے نا. اِنَّ الظُّنُّ إِلَّا ظَنًّا, ہم نہیں گمان کرتے مگر وہم شک. وَمَا نَحْنُ بِمُسْتَيْقِنِينَ, اور نہیں ہم یقین کرنے والے. اور اوپر کیا ہے, ان کو شک کس کے بارے میں تھا, حق کے بارے میں. اور حق کیا ہے, سچ کیا ہے, قیامت. تو قیامت کے بارے میں ان کو शक था। दूसरी तरफ आप देखें कि ला रैब फीहा, रैब शक को कहते हैं, ऐसा शक जिसमें जो है वो बेचैनी हो, खलजान हो। तो असल बात क्या, अल्लाह ताला तो कह रहे हैं कि कयामत के आने में कोई शक नहीं, लेकिन ये शक करते थे। और ये बात फिर आप याद रखें कि यकन कौन सी कैफियत होती है, कि इंसान को कोई शक और शुबा ना हो, ये इल्म से भी ऊपर दर्जा है, ये इसका दर्जा मार्फत और दरायत से भी ऊपर है, कि जो इल्म हुआ है उस पर फिर आपका दिल पुरसुकून हो जाए, सीने में एक ठंडक सी की कैफियत हो। और इस तयकन के मानी होते हैं किसी बात का तजुर्बे के बाद आहिस्ता आहिस्ता यकीनी होते चले जाना, क्योंकि अल्फाज की ज्यादती मानी की ज्यादती पर दलालत करती है। वमा नहनु बिमुस्तयकिनीन, और नहीं थे हम साथ इसके यकीन करने वाले। ये पूरे उनके किब्र की मंजरकशी की जा रही है। वबदा लहुम सय्यातु मा अमिलू, और जाहिर हो जाएंगी इनके लिए बुराइयां जो उन्होंने की थी। तो दुनिया में जो उनका तर्ज अमल था, जो वो बुराइयां करते थे, वो सारी बुराइयां आज खुलकर इनके सामने आ जाएंगी। वो तौर तरीके, वो आदतें, वो अमाल और मशागिल जिनको बहुत खूब समझते थे और अपने आप को अल्लाह के सामने जवाबदेह ही नहीं समझते थे, अब वो इनके सामने आ जाएंगे। हाका बहिम, और घेर लेगा इनको। हाका हाका यही कू के क्या मानी होते हैं, चारों तरफ से घेर लेना, और इस तरह से घेरना कि फिर उसके साथ आके बिल्कुल ही चिमट ही जाए ना। तो हाका बहिम मकानू बही यस्ताज़ेऊन, और घेर लेगा इनको जो थे जिसके साथ ये मजाक उड़ाते। तो जो ये कयामत का इनकार करते थे, अल्लाह का इनकार करते थे, तो अब ये चीजें जो हैं वो आकर इनके अमाल जो हैं वो इनको घेर लेंगे। तो पहले भी आपने ये बात पढ़ी है और दोबारा ये बात सामने आ रही है कि किस तरह अल्लाह ताला इनके अमाल जो हैं सजा के तौर पे इनके सामने लाकर जो है वो रख देंगे। तो आप देख लें कि मुतकब्बिरीन का आखरत का इनकार करना, और यहाँ पे आखरत में जो उनकी पकड़ दकड़ होगी उसको अल्लाह ताला जो है वो खोल कर सामने जो है वो बता रहे हैं। तो इंसान दुनिया में बदअमलियां क्यों करता है, अपनी ख्वाहिशात की पूजा करने की वजह से अकली जरायम करता है, इखलाकी जरायम करता है। तो असल बात क्या है कि अल्लाह रब्बुल इज्जत जो है इंसान के अमाल को उसके सामने लाकर पेश करते हैं, और पेश करने का मकसद ये है कि इंसान जो है वो इस बात पर सोचे कि दुनिया में मैं मुझे क्या करना चाहिए और किस तरह से मैं अल्लाह की बंदगी जो है वो कर सकता हूं। तो अब आप देखिए कि यहां पर एक तरफ जो है कयामत के दिन की मंजरकशी की जा रही है, दूसरे तरफ दुनिया में जो उनके अमाल है ना उसके बारे में बताया जा रहा है। और आप ये भी गौर करें कि दुनिया में उनका रवैया कैसे था। उनका रवैया तो ऐसे ही था ना कि हम कयामत को मानते ही नहीं हैं, उनको कयामत के बारे में एक शख्स सा था ना। तो अब उसके बाद मजीद अल्लाह ताला जो है और क्या बताते हैं, वकीला, और उनसे कहा जाएगा अल यौमा ननसाकुम, आज हमने तुमको भुला दिया। अल यौमा आज, आज का दिन किसके लिए, कयामत के लिए। ननसाकुम, हमने भुला दिया तुमको, कमा नसी तुम, जिस तरह तुमने भुला दिया था लिका अयौमिकुम, मुलाकात को अपने दिन की। हाजा इस, अपने इस दिन की मुलाकात को जैसे तुमने भुला दिया था आज हमने भी तुम्हें भुला दिया। अब मिलेगा क्या, वमा वाकुमुन नारू, आज तुम्हारा ठिकाना आग है। वमा लकुम मिन नासिरीन, और नहीं तुम्हारे लिए कोई मददगार। अब अल्लाह ताला की तरफ से डांट डपट है और साथ ही उनको ये बात बताई जा रही है कि तुम्हें जो है भुला दिया जाएगा। अच्छा, उन्होंने दुनिया में कैसे अल्लाह को भुलाया था, उन्होंने कहा रसूल कोई नहीं है, उन्होंने कहा किताब कोई नहीं है, उन्होंने कहा आखरत कोई नहीं है, वो शिर्क करते रहे। उन्होंने अल्लाह के रसूल के पैगाम की क्या की, सुनी अनसुनी कर दी। तो कहा कि आज कयामत के दिन अजाब के वक्त जहन्नुम के अंदर तुम कितना चीखो चिल्लाओ रो धो, आज जो है ना आज हम भी तुम्हें भुला देंगे। जैसे वो कहेंगे ना कि हमसे जो है वो एक दिन का अजाब ही कम कर दिया जाए, या वो कहेंगे कि हमें दुनिया में जाने की एक दिन मोहलत ही दे दी जाए, हमें थोड़ी देर के लिए दुनिया में जो है वो जाने दिया जाए ताकि हम नेक अमल करके अल्लाह को राजी कर लें, तो कहा जाएगा कि नहीं आज तुम्हारा ठिकाना दोजख है और नहीं तुम्हारे लिए कोई मददगार। ज़ालिकुम ये بِأَنَّكُمْ اتَّخَذْتُمْ آيَاتِ اللَّهِ هُزُوًا یہ اس لیے کہ بنایا تم نے اللہ کی آیات کو مذاق، حُزُوًا مذاق، وَغَرَّتْكُمُ الْحَيَاةُ الدُّنْيَا اور دھوکہ دیا تم کو دنیا کی زندگی نے۔ اچھا انسان اللہ کی آیات کا مذاق کیسے اڑاتا ہے؟ ایک تو میں نے چند مثالیں آپ کو دی تھی کہ وہ آیات متشابہات کو نکال کر متشابہات کو اس کا مذاق اڑاتے تھے، اور مذاق اڑانا کیا ہے؟ اپنی زندگی گزارنے کا طریقہ قرآن کی آیات کو نہ بنایا جائے، اپنی خواہشات نفس، اپنے دوست، پیئر پریشر، خاندان کے رسم و رواج، اسی کو سمجھے کہ اسی کے مطابق میں نے زندگی گزارنی ہے۔ یا کینیڈا رہ رہے ہیں تو پھر کیا کہتے ہیں کہ جیسا دھیس ویسا بھیس، جہاں جاتے ہیں اس کے مطابق ہم ڈھل جاتے ہیں۔ تو قرآن نہ کھولنا اور اس کے مطابق زندگی نہ گزارنا، یہ بھی اللہ کی آیات کا مذاق اڑانا ہے۔ اور انسان اللہ کی آیات سے رہنمائی کیوں نہیں لیتا، اس کی کیا وجہ ہے؟ وَغَرَّتْكُمُ الْحَيَاةُ الدُّنْيَا اور دنیا کی زندگی نے تمہیں دھوکے میں ڈال دیا۔ تو یہاں پہ وجہ بتائی جا رہی ہے کہ انسان کے بہکنے کی بڑی وجہ کیا ہے کہ وہ دنیا کی خوشحالی کو سب کچھ سمجھ لیتا ہے، مال و دولت جو ہیں اس کو وہ عزت کا معیار سمجھ لیتا ہے، کبھی کرسی، کبھی اولاد، کبھی مال۔ انما المال والاولاد فتنہ، مال اور اولاد جو ہیں یہ آزمائش ہیں۔ تو دنیا جو ہے اس سے انسان محبت بھی کرتا ہے، اور کیا کرتا ہے کہ اسی کو جو ہے وہ سب کچھ سمجھ کر اسی کے پیچھے جو ہے وہ بھاگنا شروع کر دیتا ہے۔ کبھی بھی آپ کتنا ہی کوئی اچھا کام کیوں نہ کریں، اور جب نیت میں فتور آ جاتا ہے، نیت میں فتور آ گیا، اخلاص میں کمی ہو گئی، اخلاص کی جگہ دنیا نے لے لی، مادیت نے لے لی، وہیں پہ معاملہ جو ہے وہ خراب ہو جاتا ہے۔ اور یہ چیز اللہ تعالیٰ قرآن میں بار بار کہتے ہیں، سورۃ آل عمران آیت 14، زُيِّنَ لِلنَّاسِ حُبُّ الشَّهَوَاتِ مِنَ النِّسَاءِ وَالْبَنِينَ وَالْقَنَاطِيرِ الْمُقَنطَرَةِ مِنَ الذَّهَبِ وَالْفِضَّةِ وَالْخَيْلِ الْمُسَوَّمَةِ وَالْأَنْعَامِ وَالْحَرْثِ ذَلِكَ مَتَاعُ الْحَيَاةِ الدُّنْيَا وَاللَّهُ عِنْدَهُ حُسْنُ الْمَآبِ۔ تو وہ چیزیں جو کہ دنیا کی زینت ہیں، دنیا کی زندگی کا سامان ہیں، تو اللہ تعالیٰ کیا کہتے ہیں، یہ 8-9 چیزیں جو ہیں یہاں پہ گنوائی گئی ہیں، اور ان کو گنوانے کا مقصد کیا ہے؟ ذَلِكَ مَتَاعُ الْحَيَاةِ الدُّنْيَا وَاللَّهُ عِنْدَهُ حُسْنُ الْمَآبِ۔ عام طور پر لڑائی کس چیزوں کے لیے ہوتی ہے؟ حُبُّ الشَّهَوَات، اور شہوات کیا ہوتی ہیں؟ شہوت، وہ چیز طبعی طور پر انسان جسے پسند کرتا ہے، رغبت ہوتی ہے انسان کی، تو انسان اعتدال کے دائرے سے باہر نکل جاتا ہے۔ شہوت پھر جنس کی خواہش کے لیے بھی آتا ہے، کھانے کے لیے بھی آتا ہے، اور بہت سی چیزیں۔ پھر کیا ہے، عورتیں، نساء، عورت کی وجہ سے بہت لڑائی ہوتی ہے نا، کسی کا حسن جو ہے وہ دل کو زخمی کر دیتا ہے، اور کسی کی چلاکی اور مکاری عورت کی جو ہے، یہ نہیں کہ عورت ہے ہی چلاک، مکار اور خراب، آپ پریشان نہ ہوں، کیونکہ رسول اللہ صلی اللہ علیہ وسلم نے یہ بھی کہا کہ حُبِّبَ إِلَيَّ النِّسَاءُ وَالطَّيِّبُ، عورت اور خوشبو مجھے بہت محبوب ہے، اور دنیا کی سب سے بہتر متاع آپ نے نیک عورت کو کہا، خَيْرُ مَتَاعِ الدُّنْيَا الْمَرْأَةُ الصَّالِحَةُ۔ تو عورت ہو نیک اور وہ بنے بہترین رفیق زندگی، تو اس سے بڑھ کر نعمت کیا ہو سکتی ہے؟ اور اگر عورت نیک نہ ہو، امرأة صالحہ نہ ہو، تو پھر وہ فتنہ ہی فتنہ ہے۔ آپ نے یہ بھی کہا، یہ بھی صحیح بخاری کی روایت ہے، مَا تَرَكْتُ بَعْدِي فِتْنَةً أَدَرَّ عَلَى الرِّجَالِ مِنَ النِّسَاءِ۔ تو بہرحال وَالْبَنِينَ اور بیٹے، اور وَالْقَنَاطِيرِ الْمُقَنطَرَةِ من الذهب والفضه والخيل اور گھوڑے، گھوڑے بھی کیسے، والمسومتی والانامی اور جانور، والحرس اور کھیتی۔ تو بہت سی چیزیں ہیں، اور آپ کی دوستی خطرے میں پڑ جاتی ہے جب دولت دنیا کے سامنے آتی ہے نا، تو بہت کچھ انسان کا خراب ہو جاتا ہے۔ عورت ہی شوہر سے لڑتی رہتی ہے ہر وقت کہ تیرے گھر آ کر کچھ ملا ہی نہ، تو کیا لڑائی جھگڑا۔ اصل بات یہی ہے، غرتکم الحیات الدنیا فالیوم لا یخرجون منہا، بس آج نہیں نکالے جائیں گے اس سے، کیونکہ مکہ کے سردار تھے، بڑے امیر تھے، انہوں نے سوچا کہ ان کو رسول کیسے بنا دیا گیا رسول اللہ صلی اللہ علیہ وسلم کو، اور انہوں نے رسول اللہ کی رسالت کا اور قرآن کا انکار کیا، کہا آج یہ نہیں نکالے جائیں گے اس میں سے، ولا ہم یستعتبون، اور نہیں ان کی توبہ قبول کی جائے گی. تو یاد، یہ بات یاد رکھیے گا، یستعتبون کا روٹ تا و با نہیں ہے. ہاں تو کیا روٹ ہے؟ شاباش، یہ ہوئی نا بات. تو اس کا روٹ ہے عین تا با اتب. یہ لفظ جو ہے یہ ذوی الاضداد میں سے ہے، آپ یاد کر لیں، اتبا ذوی الاضداد میں سے ہے. ایک تو معنی ہوتے ہیں کسی پر عطاب کرنا، سرزنش کرنا، ناراضگی کرنا، ملامت کرنا، غصہ کرنا، آتبا. دوسرے اس کے معنی ہوتے ہیں ناراضگی دور کرنا بھی، آتب، استعتب، کسی کو راضی کر لینا، کسی سے ناز سے خطاب کر لینا. اب اہل دوزخ کیا کریں گے؟ معذرتیں کریں گے، منتیں کریں گے، عذر پیش کریں گے، اور چاہیں گے کہ اللہ تعالی کو عذر پیش کر کے راضی کر لیں. کبھی یہ کہیں گے کہ اصل میں ہم تو اپنے پیروں کے پیچھے چلے تھے، سرداروں کے پیچھے چلے تھے، ہماری تو اس میں کوئی غلطی نہیں ہے. کبھی یہ کہیں گے کہ بس شیطان نے ہمیں بہکا دیا. کبھی وہ یہ کہیں گے کہ بس اللہ تعالیٰ، وہ دنیا اتنی خوبصورت تھی اور ہم اس کے بہکاوے میں آ گئے، بس آج ہمیں آپ ایک دفعہ مہلت دیں، دنیا میں واپس بھیجے، دیکھیں ہم کیسے عمل کرتے ہیں. تو وہ مختلف طریقے سے اللہ کو راضی کرنے کی کوشش کریں گے. اور اللہ تعالیٰ کیا کہتے ہیں؟ یقول الانسان یومئذ این المفر کلا لا وزر الى ربک یومئذ المستقر ینبأ الانسان یومئذ بما قدم واخر بل الانسان علی نفسه بصیرا ولو القى معاذیرا. سورۃ قیامہ آیت نمبر 10 سے لے کر 15 تک، اور یہ آیات بھی کیا بتا رہی ہیں؟ قیامت کے دن کی سختی اور اللہ کے سامنے حاضر ہونا اور اعمال کی جواب دہی. میں سوچ رہی تھی انسان کی یہ عادت کہ وہ کبھی بھی اپنی غلطی کو قبول نہیں کرتا. مثلاً دودھ ابل گیا، آپ بچے کو ناراض ہوتے، تم پاس کھڑی تھی، کتنی دفعہ کا کام کر رہی ہوں، میرے پاس نہ آیا کرو. تم پاس کھڑی تھی نا، دودھ میں ابلنا نہیں تھا تو اور کیا ہونا تھا، پلیٹ ہاتھ سے گر گئی. ہر وقت تنگ کرتے رہتے ہیں، ستا مارا ہے، اس لیے تو پلیٹ گر گئی، ورنہ کہاں گرنی تھی اور ٹوٹنی تھی. سالن جل گیا، توبہ توبہ، اتنے کام ہیں، ایسے گھر میں آ گئی، اتنے بچے، اتنی مشکل، اب سالن جلنا نہیں تو اور کیا ہونا تھا. ہے نا، کوئی ہے یہ بات جو آپ اپنے اوپر لینا چاہتی ہیں؟ دیر ہو گئی ہے، بچے کی بس جو ہے نا مس ہو گئی ہے، کب سے اٹھا رہی تھی، اٹھ کر نہیں دیا. کتنا کہا ہے کہ وقت پہ سو جایا کریں. توبہ توبہ ہے، اس اولاد نے میرا نا زندگی اجیرن کر دی ہے. شوہر کو فلائٹ مس ہو جائے، آپ کی فلائٹ مس ہو جائے، ٹیکسی والا بڑا سست ملا تھا، ہے نا، اور آج ہی مہمانوں نے آنا تھا، اور فلاں والا فون، اور پھر پتہ نہیں کیا کیا. میں اکثر بیٹھ کے سوچتی ہوں کہ اس بات پہ راضی ہوتی ہوں کہ یہ مجھ سے ہوئی ہے غلطی، نہیں ہوتے نا اس بات پہ راضی. اور یہ جو انسان کی کیفیت ہے نا، یہ اللہ کے پاس جا کر بھی پھر ہٹے گی نہیں نا، حالانکہ اب بھی اللہ پاس ہے. تو کرنا کیا چاہیے؟ اپنی غلطیوں کا اقرار کرنا چاہیے، اپنی جو غلطیاں ہیں ان کو ایڈمٹ کرنا چاہیے، کیونکہ جب غلطیوں کو انسان ایڈمٹ کرتا ہے نا تو اصلاح کی راہ نکلتی ہے، اور جب ایڈمٹ ہی نہیں کریں گے تو اصلاح کی راہ کیسے نکلے گی. تو کامیابی کا پہلا زینہ کیا ہے؟ کہ اس بات کو ماننے کہ ہاں مجھ سے غلطی ہوئی ہے، اور اللہ تعالیٰ تو میری غلطی کو معاف کر دے، اور پھر اصلاح کے لیے مصمم ارادہ کریں. اور دوسری بات کیا ہے؟ کہ دنیا کی زندگی بہت تھوڑی سی ہے، بڑی مختصر ہے، اور اپنے آپ کو دھوکے میں نہ ڈالیں. بال کتنے بھی آپ سیاہ کر لیں، جب سفیدی آ رہی ہے تو یہ دنیا سے اب چل چلاؤ کے دن ہیں. تو وقت ضائع کرنے کے بجائے پھر کیا کرنا چاہیے؟ پھر آخرت کی تیاری کرنی چاہیے. اور کیا کرنا چاہیے؟ کچھ ایسے کام کر جائیں، کوئی ایسا کام کر لیں اور کچھ ایسے کام کر جائیں ہم اللہ سے کہہ سکیں کہ اللہ تعالیٰ بس یہ صرف آپ کے لیے کیا تھا. میں تو اکثر سوچتی ہوں وہ تین آدمی جو غار میں چھپ گئے تھے، باہر آندھی اور طوفان تھا، اب ہر شخص لگا اور بیٹھا और याद करने लगा कि जिंदगी में कौन सा अमल है जो अल्लाह के लिए किया था। तो आप भी सोचें और मैं भी सोचती हूँ, कौन से अमल है जो अल्लाह के लिए किए हैं, खालिस अल्लाह के लिए। कोई और मकसद नहीं था कि मुझे इंचार्ज बना दें, या मुझे मेरे डॉलर बढ़ जाएंगे, या मुझे नंबर मिल जाएंगे, या वाह वाह हो जाएगी, खानदान में हुक्मरानी होगी, क्लास में हुक्मरानी होगी, या फिर ये कि 12 लोग अल्लामा ही कह देंगे, लोग कहेंगे कैसी जहीन है, कितना अच्छा बोलती है, वाह भाई वाह, ऐसे लगता है मोती परोए में, लिखती ऐसे जैसे मोती परोए में, बोलती ऐसे जैसे कि जो है वो मोती परोए में तकरीर करती है। तो मैं और आप जब भी कोई काम करते हैं तो क्यों करते हैं, किस लिए करते हैं, आइए अपनी नीयतों का जायजा लें, अपनी नीयतों में इखलास पैदा करें। वगर्रतकुम الحیات الدنیا فاليوم لا يخرجون منها, बस आज नहीं निकाले जाएंगे इससे, वला हुम युस्तअतबून, और ना ही उनकी तौबा कबूल की जाएगी। दुनिया में कमी बेशी हो जाती है, कभी बीवी की शोहर के साथ, शोहर की बीवी के साथ, बच्चों की माँ बाप के साथ, उस्ताद की शागिर्दों के साथ, दोस्तों की दोस्तों के साथ, हम एक दूसरे को राजी कर लेते हैं, कभी आप एक्सक्यूज कर दें, कभी मैं कर दूं, कभी बच्चे, कभी शोहर, कभी बीवी, लेकिन वहां पे अल्लाह को राजी नहीं किया जाएगा। फलिल्लाहिल्हम्दु, बस अल्लाह के लिए तारीफ है। रब्बिस समावाती व रब्बिल अर्दी, रब आसमानों का और रब जमीन का, आसमानों और जमीन का जो रब है उसी की तारीफ है। और हम के मानी क्या होते हैं, तारीफ भी और शुक्र भी। तो अल्लाह ही का शुक्र है, अल्लाह ही की तारीफ है जो आसमानों का रब है और जमीन का भी रब, रब्बिल आलमीन, रब जहानों का। तो वहां पे जो बात बताई जा रही है अब आखिर में वो क्या है कि आसमान और जमीन के जर्रे जर्रे पर अल्लाह की हुकूमत है ना। तारीफ अल्लाह की है, हम्द अल्लाह की है, तो फिर हम भी क्या करें कि हम भी अल्लाह के हो जाएं। وَلَهُ الْكِبْرِيَاءُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ, और इसी के लिए है अल-किब्रिया, किब्र से है, और किब्रिया यहाँ पे इस मस्दर है, यहाँ पे अल्लाह की हाकमियत और सल्तनत बयान की गई है। आखिरी फिक्रा क्या है कि अल्लाह ताला अपने खादिमों को डांटने के बाद खिताब करता है कि अच्छा नलायकों की सजा तो ये है, लेकिन याद रखना कि कोई तारीफ करे या ना करे, तारीफ भी अल्लाह का ही है, तारीफ भी अल्लाह ही की है, और बादशाहत भी अल्लाह ही की है। तो फिर हम सबको भी क्या करना चाहिए, लबैक अल्लाहुम्मा लबैक, हमें अपने आप को अल्लाह के आगे झुका देना चाहिए, हम सबको अल्लाह की बंदगी करनी चाहिए, क्योंकि आसमानों और जमीन में अल्लाह की बड़ाई है। और आप देखें कि हदीस में आता है रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अल्लाह अपने बास बंदों से पूछेगा, क्या मैंने तुझे बीवी नहीं दी थी, क्या मैंने तेरा इकराम नहीं किया था, क्या मैंने घोड़े और बैल वगैरह तेरी मातहती में नहीं दिए थे, तू सरदारी भी करता और चुंगी भी वसूल करता रहा। वो कहेगा हाँ ये तो ठीक है मेरे रब। अल्लाह ताला से पूछेगा क्या तुझे मेरी मुलाकात का यकीन था, वो कहेगा नहीं। फिर अल्लाह ताला फरमाएगा अल यौम अनसाका कमा नसीतनी, आज मैं तुझे जहन्नुम में डालकर भूल जाऊंगा जैसे तू मुझे भूला रहा। ये सही मुस्लिम की रवायत है। तो ये जो पीछे अभी आपने पढ़ा है कि अल्लाह ताला उनको उस दिन जो है वो भुला देगा, क्योंकि वो दुनिया में अल्लाह को जो है वो भुलाए रहे। तो फिर अब मेरे और आपके अमल के लिए उसूल क्या निकला कि ये जो किब्रियाई है ये अल्लाह की है। जैसे एक हदीस में आता है, ये हदीस कुदसी है, इमाम मुस्लिम ने इसको रवायत किया है, अल किब्रियाउ रिदाई वल अजमतु इजारी। रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने क्या फरमाया कि अल्लाह ताला फरमाते हैं कि किब्रियाई मेरी चादर है और अजमत मेरा तहमद है, तहबद है। तो अगर कोई शख्स जो है इसको छीनने की कोशिश करेगा, फमन नाजानी वाहिदा मिनहुमा, तो इसमें से जो भी कोई छीनने की कोशिश करेगा तो मैं क्या करूंगा, मैं उसे जहन्नुम में झोंक दूंगा। तो इससे ये बात पता चलती है कि किब्र जो है ये अल्लाह की चादर है, और मानी क्या है कि अल्लाह बड़ा है, किब्रियाई अल्लाह की है, दुनिया में भी और फिर آخرت میں بھی. تو متکبر کا حشر کیا ہوگا؟ لا يدخل الجنة الجراز والجازری. متکبر آدمی جنت میں داخل نہ ہوگا اور نہ وہ جو کہ شیخی جھوٹی شیخی بگاڑتا ہے. اور تکبر کیا ہے؟ الکبر بطر الحق و غمت الناس. تو ہمیں پھر کیا کرنا چاہیے کہ ہمیں جو ہے وہ عاجزی انکساری اور اللہ کی بندگی اختیار کرنی چاہیے، اللہ کی عبادت کرنی چاہیے، قرآن سے دوستی کرنی چاہیے اور آخرت کی تیاری کرنی چاہیے. تو یہ تھی سورت جاسیہ جو مجھے اور آپ کو بتا رہی ہے کہ وَلَهُ الْكِبْرِيَاءُ فِي السَّمَاوَاتِ وَالْأَرْضِ وَهُوَ الْعَزِيزُ الْحَكِيمُ. اور اسی سے اس سورت کا آغاز بھی ہوا تھا. کیسے؟ تنزیل الکتاب من اللہ العزیز الحکیم، ہے نا. تو اور آسمان اور زمین کی نشانیاں، اللہ کرے کہ میں اور آپ بہترین مسلمان بن جائیں اور آخرت کی تیاری کریں. سبحانک اللہم وبحمدک نشہد ان لا الہ الا انت نستغفرک ونتوب الیک.